بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پہ۔ السلام علیکم ناظرین، انداز جہاں کے ساتھ محمد مہدی شرافت حاضر ہے۔ ہماری ویب سائٹ کا پتہ ہے urdu.sahartv.ir اور ای میل ایڈریس ہے andaz_jahan@sahartv.ir۔ اور انداز جہاں میں آج ہم اقوام متحدہ کی جنرل اسمبلی کے اجلاس اور ایران اور امریکہ کے صدور کی تقریروں کے تناظر میں گفتگو کریں گے، تو لیجیے ملاحظہ فرمائیے انداز جہاں۔ ناظرین، اقوام متحدہ کی جنرل اسمبلی کا 68واں سالانہ اجلاس کئی لحاظ سے اہمیت کا حامل ہے۔ منگل کو سربراہ اجلاس شروع ہوا، دنیا کے مختلف ملکوں کے صدور اور وزرائے اعظم اجلاس سے خطاب کر چکے ہیں، لیکن عالمی سیاسی اور صحافتی حلقوں میں سب سے زیادہ توجہ ایران اور امریکہ کے صدور کی تقریروں پر دی گئی ہے۔ اجلاس سے خطاب میں جہاں ایران کے صدر کی تقریر اقوام عالم کے حقوق کے دفاع، جنگ و جارحیت اور ظلم کی مخالفت، نیز پوری دنیا میں امن و آشتی کے قیام کے لیے عالمی اتحاد کے قیام کی تجویز پر مشتمل تھی، وہیں امریکی صدر کی تقریر کے تین بنیادی محور تھے: شام میں کیمیائی اسلحے کے کنٹرول کے لیے بین الاقوامی کوشش، اسرائیل اور فلسطین کی آشتی، اور ایران کے ایٹمی پروگرام کی مخالفت۔ لیکن صدر باراک اوباما نے اپنی تقریر میں ایٹمی توانائی سے استفادے کو ایرانی قوم کا حق تسلیم کیا اور ایٹمی اسلحے بنانے، رکھنے اور استعمال کرنے کے حرام ہونے پر مبنی قائد انقلاب اسلامی آیت اللہ العظمیٰ سید علی خامنئی کے فتوے کا حوالہ دیتے ہوئے کہا کہ اس فتوے اور صدر روحانی کے بیانات کی بنیاد پر ایران کے ساتھ اس سلسلے میں مذاکرات کیے جا سکتے ہیں اور مسئلے کے حل کے تعلق سے کسی اتفاق رائے تک پہنچا جا سکتا ہے۔ آج کے پروگرام میں ہم ایران اور امریکہ کے صدور کی تقریروں کا موازنہ اور اس بات کو جاننے کی کوشش کریں گے کہ دونوں میں سے کون سی تقریر اقوام عالم کے مطالبات کی ترجمانی کرتی ہے۔ اوباما نے ایٹمی توانائی کو ایرانی قوم کا حق تسلیم کیا اور قائد انقلاب اسلامی کے فتوے کا حوالہ دیا اور اس کو ایران کے ساتھ اتفاق رائے کے حصول کی بنیاد قرار دیا، تو پھر اس کے بعد ایران کو ایٹمی اسلحہ بنانے سے روکنے پر زور دینے کی ضرورت کیا تھی؟ کیا یہ بات انہوں نے صہیونی لابی کے دباؤ میں کہی ہے؟ اس بات کا بھی ہم آج کے پروگرام میں جائزہ لیں گے۔ ایران کے صدر ڈاکٹر حسن روحانی نے اپنی تقریر میں صدر باراک اوباما کی تقریر کا حوالہ دیتے ہوئے کہا کہ اگر امریکی رہنما صہیونی لابی اور جنگ پسند پریشر گروپ کے دباؤ سے نکل جائیں تو برابری اور باہمی احترام کی بنیاد پر امریکہ کے ساتھ اختلافات کے خاتمے کے لیے مذاکرات کا ایک فریم ورک تیار کیا جا سکتا ہے۔ آج کے پروگرام میں ہم ان کے اس بیان کے بارے میں ماہرین کی رائے لیں گے اور اس حوالے سے اس بات کا جائزہ لینے کی کوشش کریں گے کہ امریکی حکومت کے صہیونی لابی اور جنگ پسند پریشر گروپ کے دباؤ میں رہتے ہوئے امریکی حکومت کی جانب سے کسی مثبت اقدام کی توقع رکھی جا سکتی ہے۔ اس موضوع پر گفتگو کے لیے آج ہم نے اپنے تہران اسٹوڈیو میں آنے کی دعوت دی ہے سیاسی امور کے ماہر اور ممتاز تجزیہ نگار جناب جعفر قناد باشی کو۔ اسلام آباد اسٹوڈیو سے آج کے پروگرام میں حصہ لیں گے پاکستان کے سینئر تجزیہ نگار جناب عمر ریاض عباسی، اور دہلی اسٹوڈیو سے شرکت کریں گے ہندوستان کے ممتاز تجزیہ نگار ڈاکٹر وید پرتاپ وید۔ لیکن پہلے ہماری رپورٹ۔
His Excellency Hassan Rouhani, President of the Islamic Republic of Iran. Mr. President.
اقوام متحدہ کی جنرل اسمبلی کا 68واں اجلاس منگل کے روز شروع ہوا ہے۔ اجلاس میں شرکت کرنے کے لیے اقوام متحدہ کے رکن 193 ملکوں کے سربراہ اور اعلیٰ عہدیدار نیو یارک پہنچے ہیں۔ اجلاس میں کچھ سربراہوں پر سیاسی اور تشہیراتی حلقوں کی خاص توجہ رہی ہے اور ان میں اسلامی جمہوریہ ایران کے صدر ڈاکٹر حسن روحانی بھی شامل ہیں۔ اجلاس سے قبل امریکہ اور ایران کے صدور کے مابین خطوط کے تبادلے کے بعد ملنے والے مثبت اشاروں کے پیش نظر دونوں ہی سربراہوں کی تقریروں کا بے صبری کے ساتھ انتظار کیا جا رہا تھا۔ امریکی صدر نے اپنی تقریر میں پرم سیاسی اور سفارتی طریقوں کو اپنی ترجیح قرار دیا، لیکن باراک اوباما نے یہ تاثر دینے کی بھی پوری کوشش کی کہ امریکہ سپر پاور ہے۔ انہوں نے پرم مقاصد کے لیے جوہری توانائی کے استعمال کو ایران کا مسلمہ حق قرار دیا، لیکن ساتھ ہی یہ بھی کہا کہ ہم نے پختہ ارادہ کر رکھا ہے کہ ایران کو جوہری ہتھیار بنانے نہیں دیں گے۔ شام کے سلسلے میں بھی انہوں نے طاقت کے استعمال کی بات کی، البتہ کیمیائی ہتھیاروں کے سلسلے میں ہونے والے اتفاق رائے اور اس اتفاق رائے کی بنیاد پر شام کی طرف سے شروع ہونے والے تعاون کی انہوں نے قدردانی بھی کی۔ امریکی صدر باراک اوباما نے درحقیقت اپنی تقریر میں یہ تاثر دینے کی کوشش کی کہ امریکہ سپر پاور ہے، تاہم منطقی روش اور طرز عمل کو پسند کرتا ہے، لیکن حقیقت یہ ہے کہ اوباما کی یہ کوشش ناکام رہی۔ ذرائع ابلاغ میں اوباما کی تقریر پر لکھے جانے والے کمنٹ سے یہ بات ثابت ہوتی ہے کہ دنیا کے عوام اب نہ تو امریکہ کو سپر پاور سمجھتے ہیں اور نہ ہی اس کی روش کو منطق اور عقل کے دائرے میں رہنے والی روش مانتے ہیں۔ امریکی صدر کے برخلاف اسلامی جمہوریہ ایران کے صدر ڈاکٹر حسن روحانی کی تقریر کو کافی پذیرائی ملی ہے۔ اسرائیلی وزیراعظم بنیامین نتنیاہو کو چھوڑ کر جنہیں صدر حسن روحانی کے خطاب سے شدید تشویش لاحق ہو گئی ہے، ڈاکٹر حسن روحانی کے خطاب کی وسیع پیمانے پر قدردانی کی گئی۔ صدر حسن روحانی نے اپنی تقریر میں زمینی حقائق کو بڑے شائستہ انداز میں بیان کیا۔ انہوں نے اپنی تقریر میں اس بات پر زور دیا کہ دنیا کے مختلف علاقوں میں بڑی تعداد میں مسائل ہیں جنہیں حل کیا جانا ضروری ہے، تاہم ان مسائل کے حل کا طریقہ فوجی کارروائی یا پابندیاں ہرگز نہیں ہیں۔ صدر حسن روحانی کے مطابق سفارتی اور سیاسی کوششیں اس سلسلے میں سب سے زیادہ مؤثر اور کارگر ثابت ہو سکتی ہیں۔ صدر حسن روحانی نے اپنی تقریر میں علاقائی قوتوں کے مؤثر کردار کو ایک حقیقت قرار دیا اور اسے عالمی سطح پر تسلیم کیے جانے کی ضرورت پر بھی زور دیا۔ انہوں نے کہا کہ ایران علاقائی طاقتوں کے ساتھ تعاون کرنے کے لیے تیار ہے، البتہ اس تعاون کی بنیاد باہمی احترام پر ہونا چاہیے۔ یعنی صدر ایران نے یہ پیغام دیا ہے کہ ایران خود بھی ایک بڑی طاقت ہے، تاہم دیگر طاقتوں کو باقاعدہ تسلیم کرتے ہوئے ان کے ساتھ تعاون کا خواہاں ہے۔ صدر حسن روحانی نے امن کے لیے عالمی اتحاد قائم کرنے کی بات بھی کہی، جو موجودہ دنیا کی ایک اہم ترین ضرورت ہے۔ صدر حسن روحانی کی تقریر میں یہ پیغام بھی پوری طرح سے نمایاں تھا کہ طاقت کا معیار ہتھیار نہیں ہوتے۔ چنانچہ انہوں نے کہا کہ بڑی طاقتوں کی مخالفت کی وجہ سے نہیں بلکہ اپنے دینی اور اخلاقی اصولوں کی بنیاد پر اسلامی جمہوریہ ایران ایٹمی ہتھیار اور عام تباہی پھیلانے والے دیگر اسلحوں کا مخالف ہے۔ اس سے یہ ثابت ہوتا ہے کہ ایران ایٹمی ہتھیاروں کو طاقت کا سرچشمہ نہیں سمجھتا۔ مجموعی طور پر دونوں صدور کی تقریر کا جائزہ لینے سے یہ نتیجہ اخذ کیا جا سکتا ہے کہ صدر حسن روحانی کے خطاب میں زمینی حقائق کو پوری طرح سے ملحوظ خاطر رکھا گیا ہے، جبکہ امریکی صدر کی تقریر میں طاقت کا زوم نمایاں تھا۔
جی ناظرین، اقوام متحدہ کی جنرل اسمبلی کے سالانہ سربراہی اجلاس سے خطاب میں اسلامی جمہوریہ ایران اور امریکہ کے صدور کی تقاریر کے بارے میں ہماری رپورٹ آپ نے ملاحظہ فرمائی۔ گفتگو کا آغاز کر رہے ہیں اسلامی جمہوریہ ایران کے ایک ممتاز تجزیہ نگار اور سیاسی امور کے ماہر جناب جعفر قنات باشی صاحب سے، جو یہاں تہران اسٹوڈیو میں موجود ہیں۔ جعفر قنات باشی صاحب، آپ کی خدمت میں سلام عرض ہے اور خیر مقدم ہے اسٹوڈیو میں۔ سب سے پہلے تو ہم اقوام متحدہ کی جنرل اسمبلی کے اس سال کے سربراہی اجلاس کی اہمیت کے بارے میں آپ کی رائے جاننا چاہیں گے۔
بسم اللہ الرحمن الرحیم، میں ہم خدمت جناب عالی و همچنین اردو زبان
میں بھی آپ کی خدمت میں اور اپنے تمام اردو زبان بولنے والے بہنوں اور بھائیوں کی خدمت میں اور جہاں کہیں بھی ہوں سلام عرض کرتا ہوں۔ جہاں تک اقوام متحدہ کی جنرل اسمبلی کے موجودہ اجلاس کا تعلق ہے کہ اس میں اور گزشتہ اجلاسوں میں کیا فرق ہے، وہ یہ ہے کہ وہ ہے کہ عالمی برادری کے نظریات میں کیا تبدیلیاں آئی ہیں اور مختلف سوچوں میں کیا تبدیلی پیدا ہوئی ہے. اس وقت صورت حال یہ کہ امریکہ اور یورپ کی اقتصادی حالت کمزور ہوئی ہے اور ہم بحرانوں کا مشاہدہ کر رہے ہیں. لہذا عالمی سامراجی کی اس مقابلے میں گزشتہ سالوں کے مقابلے میں کافی کمزور ہوا ہے. البتہ اس میں کوئی شک نہیں کہ فوجی اور اسلحے کے لحاظ سے یہ ممالک جو اب تک کوشش کرتے رہے کہ اسلحے کو استعمال کرتے رہے ہیں اقتصادی طاقت کے طور پر اور اقتصادی مفادات کے حصول کے لیے, اس میں بھی کافی کمی واقع ہوئی ہے. ہم نے دیکھا کہ یہی وجہ تھی کہ شام کے خلاف جنگ میں بھی امریکہ اور بڑی طاقتیں اس طرح سے داخل نہیں ہو سکیں. امریکہ نے ابھی بھی اس بات کی پوری کوشش کی ہے کہ وہ دنیا پر یہ ظاہر کرے کہ وہ طاقتور ملک ہے, لیکن دنیا میں یہ تبدیل ہو چکی ہے کہ دنیا میں یونیپولرزم کی اب کوئی گنجائش نہیں ہے, اور اسی کا اثر اقوام متحدہ کی جنرل اسمبلی کے موجودہ اجلاس پر نظر آیا. دوسرے یہ کہ بہرحال دنیا کے ملکوں کے درمیان جو توازن ہے وہ توازن بھی اس سال اقوام متحدہ کی جنرل اسمبلی پر نظر آیا, کیونکہ دنیا اس وقت تیسری دنیا کے ممالک ہیں. اس میں ہم نے دیکھا کہ اس وقت دنیا کے 120 ممالک جن کا تعلق ناوابستہ تحریک سے ہے وہ ایران کی حمایت کر رہے ہیں. ایران اس وقت ناوابستہ تحریک کا صدر ہے اور اس حیثیت سے ایران کا موقف کافی مضبوط ہوا ہے. اور دوسرا یہ کہ خود اقوام متحدہ صورتحال یہ ہے کہ اقوام متحدہ کے ڈھانچے میں اصلاح کی بات جو ہے وہ بھی زور پکڑتی گئی ہے. تاحال کسی نے بھی جگہ پر ویٹو پاور کو چیلنج نہیں کیا گیا تھا جتنا آج کے دور میں کیا جا رہا ہے. لہذا ہم یہ دیکھتے ہیں کہ اقوام متحدہ کی جنرل اسمبلی کا اجلاس, ہم یہ دیکھ رہے ہیں کہ اجلاس میں قذافی اور عبداللہ صالح اور حسنی مبارک جیسے ان کے پٹھو بھی اس وقت موجود نہیں ہیں جو مغرب کے مہرے سمجھے جاتے تھے. لہذا ہم یہ دیکھتے ہیں کہ اقوام متحدہ کی جنرل اسمبلی کا اجلاس بطور عموم کسی حد تک عوام کی نمائندگی کرنے والا ہے.
اور ناظرین چلتے ہیں اسلام آباد اسٹوڈیو جہاں پاکستان کے سینئر تجزیہ نگار جناب عمر ریاض عباسی صاحب موجود ہیں. عباسی صاحب السلام علیکم.
وعلیکم السلام.
جی عباسی صاحب, ہمارے آج کا جو پروگرام ہے یہ اس کا بیشتر حصہ مشتمل ہوگا امریکہ اور ایران کے صدور کی تقاریر کے موازنے پر, لیکن تمہیدی طور پر ہم اس سال کے اجلاس کی جو نمایاں خصوصیات ہیں ان کے بارے میں آپ کی رائے جاننا چاہیں گے کہ آپ کی نظر میں اس سال کے اجلاس کی خصوصیات کیا ہیں. اس سوال کا جواب ہم چاہتے ہیں کہ آپ دو منٹ کے اندر اگر دے دیں تو ہم شکر گزار ہوں گے آپ کے.
جی بہت شکریہ. اس سال کے اجلاس کی خصوصیات میں سے سب سے بڑی خصوصیت یہ ہے کہ امریکہ جو ہے وہ اس اجلاس میں ایک سپر پاور کی حیثیت سے پارٹیسپیٹ نہیں کر رہا, بلکہ وہ ایک جوائنٹ جو ہے وہ ایک کنٹری کی حیثیت سے ریپرزینٹ کر رہا ہے. جب سے شام کے خلاف ویٹو ہوا ہے اس کا سپر پاور ہونا اور رشیا نے اسے شٹ اپ کال دی ہے, سعودی عربیہ کو بھی امریکہ کو بھی, اور چائنا رشیا کا جو پریشر تھا اور برطانیہ کی پارلیمنٹ کا یہ کہنا کہ ہم شام کے خلاف نہیں جائیں گے, تو امریکہ اس وقت نہتی حالت میں یہاں پہ آیا ہے نمبر ون. دوسری خصوصیت یہ ہے کہ اسرائیل کا جو شیلٹر امریکہ کو ہوتا تھا یا امریکہ کا اسرائیل کو تھا, ان دونوں کے تعلقات بڑے خراب ہیں, میں اس میں بعد میں آؤں گا, یہ شیلٹر بھی اب اسے پرووائڈ نہیں ہوا. تیسرا جو اس کے کچھ اعلی کار تھے بدماش جو اسلامی ممالک کے اندر اس کے مفادات کا تحفظ کرتے تھے, جس میں سعودی عربیہ تھا, لیبیا تھا, یمن تھا, ایجپٹ تھا, وہ لوگ کچھ مر کھپ گئے ہیں اور کچھ کے مفادات جو ہے وہ ختم ہو گئے ہیں, کچھ کی حکومت جو ہے اس کا تختہ الٹ گیا ہے. اس حوالے سے بھی امریکہ جو ہے وہ اب نئی راہیں تلاش کرنے کی کوشش کر رہا ہے. باراک اوباما کی تقریر اس اجلاس کے حوالے سے اس لحاظ سے غیر معمولی تھی اور منفرد تھی कि जैसे लगता था कि कोई शख्स खाली पानी में जो है वो हाथ पांव मार रहा है और वो अपनी ताकत को रीगेन करने की कोशिश कर रहा है। तो इस लिहाज से मेरे ख्याल में अमेरिका का पलड़ा बिल्कुल डाउन रहा। ईरान के सदर डॉक्टर हसन रूहानी के लहजे में मुझे कॉन्फिडेंस नज़र आया, तमानियत नज़र आई, और जो उन्होंने यूनिटी की बात की वो इसलिए की है कि वो तमानियत और वो कॉन्फिडेंस, उनके पीछे 120 ममालिक खड़े हैं जो नॉन लाइन अलाइन मोमेंट के हैं, और ईरान का डायलॉग पॉलिसी, ईरान का पुरमन मकासद के लिए एटमी हसूल की बात करना, खुशहाली तरक्की की बात करना, डायलॉग की बात करना, पीस की बात करना, डिप्लोमेटिकली इस इजलास में डॉक्टर हसन रूहानी ने पिछाड़ दिया है बराक ओबामा को, और इस इजलास को तारीख सुनहरी हरूफ में लिखेगी कि एक थर्ड वर्ल्ड कंट्री के सदर ने आके 120 ममालिक के जो है वो यूनाइटेड होने की हैसियत से खिताब किया है, जबकि अमेरिका आइसोलेशन में है। तो इस वक्त दोनों सदूर, एक आइसोलेशन में खड़ा है अमेरिका का सदर और एक वो है जिसके साथ इस्लामी ममालिक भी हैं और नॉन अलाइन मूवमेंट के लोग भी हैं। फ़र्क साफ वाजे है, ये इस इजलास की इब्तदाई तमहीद है और इस इजलास की इनफरादियत है।
बहुत बहुत शुक्रिया जनाब, बहुत बहुत शुक्रिया कन्नत बाशी साहब। अब आते हैं दोनों सुदूर की तकरीर की जानिब। आपके ख्याल में ईरान के सदर डॉक्टर हसन रूहानी और अमरीकी सदर बाराक ओबामा की तकारीर में जो अहम महवर हैं जो एक दूसरे से अलग करती हैं वो क्या हैं?
ببینید ما زمانی که نگاه میکنیم به سخنرانی رئیس جمهور آمریکا
देखिए, जब हम अमरीकी सदर की तकरीर को देखते हैं तो हमें नज़र आता है कि उन्होंने अमरीकी मफादात के आईने से बात नहीं की। हमें तवक्को ये थी कि वो अमरीकी आवाम के मफादात और कौमी मफादात की ऐनक से बात करेंगे, लेकिन उनकी अफसोस के उनकी गुफ्तगु का दरीचा और उनकी सोच जो थी वो एक तरफा थी, और उनकी कोशिश ये थी कि वो अमरीकी तसल्लुत को सिर्फ बरकरार रखा जाए दुनिया, और वो ये बात जाहिर करने की कोशिश कर रहे थे कि वो सुपर पावर हैं और ताकत, दुनिया की बड़ी ताकत हैं, और दूसरे ये कि वो तलबीब की ऐनक लगा के आलमी मसाइल को देख रहे थे, और उनकी निगाहें अफसोस के उनकी जानिब नहीं थी, अमरीकी आवाम के दरीचे से वो नहीं देख रहे थे। दूसरे ये कि उन्होंने कीमियाई असलहों की बात की, और दूसरे फलस्तीन इसराइल साजिशी मुज़ाकरात की बात की, और ईरान के एटमी मसाइल ये उनकी तकरीर का और अहम मौजू था। बाकी सारे मसाइल जो हैं उन्होंने इस पर जो है तवज्जो नहीं थी, हालांकि ये अहम मसाइल नहीं है दुनिया के। मसलन उन्होंने शाम के मसले को बढ़ा चढ़ा कर पेश किया, ये ख़ुद उन्होंने बढ़ा चढ़ा कर पेश किया, हालांकि इतना बड़ा मसला नहीं है। असली सूरत हाल ये है दुनिया की कि दुनिया में किस हद तक गरीब लोग हैं, और उसकी वजह यह है कि लोग गुरबत का जो शिकार हैं उसकी बड़ी ताकतों की जो रेशा दवानियाँ हैं और उनकी नाइंसाफियाँ हैं, उसकी नतीजे में जो है वो लोग परेशानियों के शिकार हैं। दुनिया दहशतगर्दी में जो मुब्तला है वो इन ममालिक की जानिब से असलहे की फराहमी की वजह से है, और अमरीकियों की जानिब से धमकियों और खतरात की वजह से जो असलहे की फरोग के ज़रिए से दुनिया नाअमन है और लड़ाई झगड़ों में मुब्तला है। और यकीनन ये वो जो तशद्दुद जिसको उन्होंने फरोग दिया है और उसको वो बयान जो उसको निचली सतह तक लाने की कोशिश कर रहे हैं, ये वाकन असल मसाइल ये हैं। अलबत्ता अमरीका की अमरीकी सदर की तकरीर ख़ुद इस बात की गमाजी करती है कि अमरीका कमज़ोरी का शिकार हुआ है और उसकी जो ताकत है उसमें ज़ाफ़ और नक्स का मुशाहिदा किया जा रहा है, और दुनिया उनको चाहिए था कि वो इस तरह की बात करते कि वो दुनिया के चौधरी नहीं हैं और वो दुनिया के दोस्त हैं, लेकिन उन्होंने आज फिर अपनी तकरीर में इस तरह की बात नहीं की, और उन्होंने को यही जाहिर करने की कोशिश की कि वो एक ताकतवर दुनिया की एक तरफा ताकत है। उन्होंने फिर वही बात की ईरान के जौहरी मामले की तकरीर की, ऐसा लगता था कि उनकी तकरीर पहले से लिख कर उनको दी गई है और जो लिखने वाले مالی طاقت ہیں، انہوں نے لکھ کر دی اور انہوں نے صرف اس کو پڑھ کر سنایا ہے۔ ہر دوسری جانب ہم یہ دیکھتے ہیں کہ رئیس جمہور ایران کی تقریر انتہائی منطقی تھی، انہوں نے صرف ایران کی این ایک سے بات نہیں کی بلکہ انہوں نے بنیادی ترین مسائل عالم دنیا کے اٹھائے اور انہوں نے دنیا کے عوام کی نگاہوں سے معاملات کو دیکھنے کی کوشش کی اور اس کو بیان کیا۔ البتہ دونوں صدور جناب اوباما اور جناب حسن روحانی دونوں نے ایران امریکہ تعلقات کی بات کی۔ اوباما کی تقریر ایران اور امریکہ کے حوالے سے، ان کی تقریر میں ایک بار پھر ان کی جو تقریر کا محور تھا وہ صہیونی مفادات کے دائرے میں تھا، یعنی امریکہ وہ یہ کہنے سے ڈر رہے تھے کہ ہمیں ایران کے ساتھ تعلقات کی ضرورت ہے۔ ان کو یہ اعتراف کرنے میں ان کو ڈر تھا اور خوف تھا کہ ایران پر پابندیوں سے امریکہ کی معیشت کو نقصان پہنچا ہے۔ ہم جانتے ہیں کہ ایک زمانے میں پیجو فرانس کی کمپنی ایران کو اپنے مصنوعات ایکسپورٹ کرتی تھی، لیکن پابندیوں کی وجہ سے آج اس کی کمپنی پیجو کمپنی کو زبردست نقصان پہنچا ہے، اور آج ہم یہ دیکھ رہے ہیں کہ فرانس اقتصادی کفایت شعاری کی پالیسیوں پر عمل کرنے پر مجبور ہے، اور اس کی ایک وجہ ایران پر لگائی جانے والی پابندیاں ہیں۔ آج امریکی اقتصاد بھی اسی طرح کی صورتحال سے دوچار ہے، لہذا ہم یہ دیکھتے ہیں کہ صدر اوباما نے اپنی تقریر کھلے دل سے نہیں کی، ان کے اوپر جو مسلط کی گئے الفاظ تھے انہی الفاظ سے انہوں نے استفادہ کیا، لیکن اس کے مقابلے میں جناب حسن روحانی نے ایک کھل کر بات کی اور انہوں نے منطقی دائرے میں رہتے ہوئے بات کی، عوام کی بات کی، عوام کے انہوں نے یہ بات کی کہ آپ نے صرف ایران کے عوام کو پابندیوں کا میں نہیں جکڑا بلکہ آپ نے انسانیت کو پابندیوں میں جکڑا ہے۔ امریکہ نے ایران کے خلاف پابندی دواؤں تک پہ تو پابندی عائد کی تھی اور اس کے نتیجے میں عوام کو مشکلات کا سامنا کر، انہوں نے صرف پابندیوں کی بات نہیں کی بلکہ انہوں نے مجموعی طور پر پابندیوں کی پالیسی کی بات کی کہ پابندیاں غیر انسانی ہیں اور کسی کے خلاف بھی عائد نہیں کی جانی چاہیے اس طرح کی ایک طرفہ پابندیاں۔ لہذا آغائے روحانی کی تقریر حق اور انسانیت کا دفاع تھی، جبکہ اوباما کی تقریر صرف انہوں نے آمریت کا دفاع کیا، تسلط کا انہوں نے دفاع کیا، یا انہوں نے اپنی کمزوریوں کا دفاع کرنے کی کوشش کی ہے۔
بہت بہت شکریہ۔ اور ناظرین چلتے ہیں دہلی اسٹوڈیو، جہاں ہندوستان کے سینئر تجزیہ نگار وید پرتاپ ویدک صاحب موجود ہیں۔ ویدک صاحب آداب عرض ہے۔ جی ویدک صاحب، اقوام متحدہ کی جنرل اسمبلی کے اجلاس سے خطاب میں،
آداب عرض کرتا ہوں۔
جی جناب آداب عرض ہے۔ ایران اور امریکہ دونوں ملکوں کے صدور نے عالمی حالات کے تناظر میں گفتگو کی ہے، شام کا مسئلہ امریکی صدر کی تقریر میں بھی تھا، ایرانی صدر کی تقریر میں بھی تھا، مشرق وسطی کے حالات دونوں صدور کی تقریر میں اس کی طرف اشارہ تھا، اور اسی طرح سے اور بھی جو دیگر مسائل ہیں۔ دونوں ملکوں کے صدور کی جو تقریر ہے، ایران کے صدر اور امریکی صدر، دونوں تقریروں کا اگر آپ موازنہ کریں گے عالمی حالات کے تناظر میں تو کیا کہیں گے؟
مجھے لگتا ہے کہ اوباما صاحب کی جو تقریر تھی وہ ایک طرح کی رسم ادائیگی تھی۔
جی
انہوں نے جو بڑے بڑے مدے جن سے وہ پریشان ہیں، سیریا کا مدعا،
جی
اسرائیل فلسطین کا مدعا اور ایران کا مدعا، ان کا ذکر بھر کیا۔
جی
کوئی راحت لوگوں کو ملے ایسی بات کہی نہیں، اور اس کے علاوہ انہوں نے پہلی بار یہ قبول کیا کہ امریکہ کی طاقت پر کافی بندشیں ہیں۔
جی
امریکہ ایک نرنکش، ایک بنا کسی بندش کے ایک ایسی طاقت نہیں ہے کہ جو چاہے سو کر لے۔
جی
امریکہ کو پہلی بار کھلے طور پر یہ قبول کرنا پڑا ہے کہ وہ دنیا کی سب سے مضبوط طاقت نہیں ہے، दुनिया में और भी कुव्वतें हैं कि जिनके सामने अमेरिका को चुप होना पड़ता है, जैसे कि अभी सीरिया में ओबामा साहब ने खुलेआम ऐलान किया था कि वो कार्रवाई करेंगे, लेकिन वो कहने की बातें हैं, वो अपना फेस सेविंग डिवाइस ढूंढ रहे थे, कोई न कोई बच निकलने का रास्ता ढूंढ रहे थे, सो उन्होंने ढूंढ लिया कि केमिकल वेपन्स सरेंडर कर देगा सीरिया और वो उस पर हमला नहीं करेंगे। तो ये बात ओबामा ने पहली बार कबूल की खुलेआम यूनाइटेड नेशंस में। उन्होंने ईरान को तीसरे नंबर पे रखा, सबसे पहले सीरिया जो उनका सिरदर्द बना हुआ है, दूसरा इसराइल फलस्तीन का मामला और तीसरा ईरान का मामला। ईरान के मामले में उन्होंने इशारा किया है, सीधे खुल के बात क्यों नहीं करते हैं। और ज़्यादा अफसोस की बात तो ये है कि तकरीर तो अपनी जगह है, लेकिन रूहानी साहब जैसे सचमुच जो रूहानी हैं, नाम के भी रूहानी हैं और काम के भी रूहानी हैं, ऐसे रूहानी व्यक्ति से, ऐसे शख्स से मिलने से उन्होंने क्यों गुरेज किया? वो खुद आगे होके उनसे मिले क्यों नहीं? रूहानी साहब उनसे उम्र में बड़े हैं, वो तहजीब और तमद्दुन में उनसे बड़े हैं, वो ईरान के सदर हैं जो कि हजारों बरस पुराना मुल्क है, और वो अमेरिका के सदर हैं जो मुश्किल से 200-250 साल पुराना मुल्क है। तो उनको चाहिए था कि वो उनका एहतराम करते और आगे बढ़कर दोस्ती का हाथ बढ़ाते, लेकिन उन्होंने वो मौका अपने हाथ से गंवा दिया। लेकिन मुझे खुशी है कि दोनों मुल्कों के वजीर खारिजा आज मिलने वाले हैं या मिल चुके होंगे अभी तक, और मुझे पूरा एतमाद है कि उनमें से, उनकी बातचीत में से कोई न कोई रास्ता निकलेगा। क्यों निकलेगा? कि रूहानी साहब जब से पावर में आए हैं, पहले दिन से उन्होंने ये साफ कर दिया है कि वो झगड़े में भरोसा नहीं करते, वो झगड़ा टूटा पसंद नहीं करते, वो ईरान को एक शानदार मुल्क की तरह बनाए रखना चाहते हैं, और ईरान अपनी इज्जत बनाए रखकर अमेरिका से साफ कहता है कि उसको परमाणु हथियार नहीं बनाना है, उसको एटॉमिक वेपन्स नहीं बनाना है। और आयतुल्ला खामेनी साहब जो सबसे बड़े नेता हैं ईरान के, उन्होंने तो क्या गजब की बात कही है कि एक एटॉमिक बम बनाना इस्लाम के खिलाफ है, ये काफिराना हरकत है। इसके बावजूद अमेरिका जोर दिए जा रहा है सारे मुल्कों पर कि नहीं, ईरान हथियार बना रहा है, ईरान को मुसीबत में डालना है, ईरान पर प्रतिबंध लगा रखे हैं, तरह तरह की बंदिशें लगा रखी हैं, ये बिल्कुल गैर इंसानियत की बात है। और रूहानी साहब का जो तकरीर थी वो बिल्कुल रूहानियत से भरी हुई थी, उसमें उन्होंने इंसानी दर्द को शाया किया है, बताया है कि कैसे ईरान के लोगों को, गरीब लोगों को, औसतन लोगों को, आम आदमी को किस कदर तकलीफ है। चीज़ों के भाव बढ़ गए हैं, दवाइयाँ नहीं मिल रही हैं, इलाज नहीं हो रहे हैं, वो यात्रा नहीं कर पा रहे हैं, और जो भारत जैसे फ्रेंडली मुल्क हैं, दोस्ताना मुल्क हैं ईरान के, वो भी ईरान के साथ जैसा तआवुन चाहते हैं नहीं कर पा रहे हैं, क्योंकि अमेरिकन बंदिशें हैं। अमरीकनों ने यूनाइटेड नेशंस को मजबूर कर दिया कि वो ईरान के खिलाफ बंदिश लगाए, जबकि आज तक कोई ये प्रूव नहीं कर सका है। ये जो वियना की एटॉमिक एनर्जी एजेंसी है, इंटरनेशनल एटॉमिक एनर्जी एजेंसी है, वो भी ये सिद्ध नहीं कर सकी है कि ईरान परमाणु बम बना रहा है, एटॉमिक हथियार बना रहा है। सिर्फ शक के बिना पर, शुबा के बिना पर ईरान को इतनी तकलीफ दी जा रही है। और देखिए कितने बरस हो गए, 37 साल हो गए, दोनों मुल्कों में अनबन चली आ रही है। सिर्फ अमेरिकी एक जो गुस्सा है और अमेरिकी जो एक बहुत समझो कि अपने आप को बहुत बड़ा समझने वाला जो एक भरोसा है अमेरिका के दिल में, उसकी वजह से वो ईरान से बात नहीं कर रहा है। ईरान को किस किस तरह की परेशानियां अमेरिका ने खड़ी नहीं की है, जो ईरान बराबर कहता रहा है कि ये शैतान बुजुर्ग है
जी।
उस शैतान बुजुर्ग को इन्होंने, रूहानी साहब ने इतने अच्छे ढंग से एड्रेस किया है, इनको तुरंत उसको कबूल करना चाहिए था
जी।
एक दावतनामा था, दोनों मिलते, वो आपके मुल्क में गए हुए थे रूहानी साहब, ये उनका फर्ज बनता है ओबामा का कि वो उनका इस्तकबाल करते और उनको बड़े एहतराम के साथ बुलाते, ईरान के सारे अवाम पर एक जादुई असर होता। लेकिन ओबामा ने ये एक तरह से भूल कर दी मेरी राय में। और देखिए हुसैनी साहब, इन्होंने, रूहानी साहब ने तो कोशिश भी की, अफसरों ने कोशिश की कि मिलें, बात करें।
बहुत बहुत शुक्रिया जनाब।
कुछ ऐसी शर्तें रख दी मिलने पर कि वो उन शर्तों को अगर ईरान मान लेता तो ईरान की बड़ी बेइज्जती महसूस होती। यानी हम एशिया के देश भी ये पसंद नहीं करते कि ईरान झुक के और फिर घुटने टेक के अमेरिका से मिले। क्यों मिले? ईरान ने कौन सा नुकसान किया है मुल्कों का? ईरान ने कौन सा गुनाह किया है कि वो घुटने टेके अमेरिका के आगे? एक बराबरी का रिश्ता हो, दोनों मुल्क सॉवरेन हैं, दोनों एक दूसरे की इज्जत करें और बात करें। और ये बात करें तो गजब हो सकता है। ईरान अमेरिका के रिश्ते अगर सुधर जाएं तो सबसे ज़्यादा फायदा भारत को होगा, पाकिस्तान को होगा। जब अमेरिका वापस होगा अफगानिस्तान से तो भारत और ईरान मिलकर इतना ताबून कर सकते हैं कि वहाँ तालिबान कामयाब नहीं होंगे। और अगर तालिबान वहाँ कामयाब नहीं होंगे और वह शांति और अमन कायम हो जाए अफगानिस्तान में, तो पूरे सेंट्रल एशिया की शक्ल बदल सकती है। मैं तो कहता हूँ कि ईरान को सार्क में शामिल होना चाहिए। मैं ये बात पिछले 10-15 साल से कह रहा हूँ।
बहुत बहुत शुक्रिया।
ईरान और बर्मा सार्क में, और सार्क में हो सके तो हम सेंट्रल एशियन रिपब्लिक्स को, किर्गिजिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, कजाकिस्तान, इनको भी जोड़ें।
बिल्कुल।
और ईरान अगुवाई करे, और ईरान की अगुवाई में ये
बहुत
सारे
बहुत शुक्रिया। हम आपकी तरफ दोबारा आएंगे, वैदक साहब दोबारा आएंगे आपकी तरफ। जी अब्बासी साहब, जनाब आलमी हालात का जिक्र दोनों मुल्कों के सुदूर की तकरीर में रहा है, मशरक़ वस्ता, फ़लस्तीन का मसला, शाम का मसला, ये सब बातें दोनों मुल्कों के सुदूर की तकरीर में मुश्तरक रही हैं। लेकिन आपके ख्याल में अक्वाम आलम की तर्जुमान कौन सी तकरीर थी, अमरीकी सदर की या ईरानी सदर की?
देखिए, मैंने दोनों तकरीरें लाइव भी देखी हैं, सुनी हैं, और उसके बाद उन पे छपने वाले आर्टिकल्स और तबसरे भी सुने हैं बड़ी गहराई के साथ। एक गैर जानिबदाराना जाविया निगाह के तहत मैंने दोनों तकरीर का मुशाहिदा किया है, और एक क्रिटिकल एनालिस्ट की हैसियत से मैं इतना कहूँगा कि आलमी हालात पर ह्यूमैनिटी की तर्जमानी डॉक्टर हसन रूहानी ने की है। मैं कोई अटैचमेंट की हैसियत से नहीं कह रहा, बल्कि एक मुबसर की हैसियत से ये बात कर रहा हूँ। अब क्यों कह रहा हूँ, अब ये सुनिए। ह्यूमैनिटी को जो मसाइल का सामना है, जो प्रॉब्लम्स हैं, जो एनर्जी क्राइसिस है, जो भूख है, अफलास है, और जो मुस्तदाफीन कमज़ोर लोगों की तर्जुमानी है, वो एक लीडिंग रोल डॉक्टर हसन रूहानी ने पेश किया है पूरी दुनिया के सामने। देखें कितनी बड़ी बात है कि ईरान ने ये नहीं कहा कि हम ये हैं, हम फलाँ हैं, हमने ये किया, हमने वो किया, नहीं। उन्होंने कहा जी सबको मिल बैठ के डायलॉग के ज़रिए इस दुनिया को अमन का गहवारा बनाना चाहिए। ये है ऑप्टिमिस्टिक अप्रोच, ये है पॉजिटिव सेंस। और इंटरनेशनल रिलेशंस का स्टूडेंट ये बात जानता है कि जिस मुल्क का सदर जब डिप्लोमेटिक वे में आके डायलॉग की बात करता है और इतनी मुश्किलात और इतना सफ़र करने के बावजूद भी वो पूरी दुनिया को अमन का गहवारा बनाने के लिए, अपना रोल प्ले करने के लिए, अपने आप को बहसियत लीडिंग रोल सामने पेश करता है, तो ये फ्रंट फुट पे डिप्लोमेटिक वे में उसकी फतह होती है। तो विक्टोरियस थे डॉक्टर हसन रूहानी डिप्लोमेटिक वे में, जिन्हें ह्यूमैनिटी की बात की है। और मैं मुबालगा अगर नहीं कर रहा तो मैंने खुतबा हुज्जतुल विदा नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का पढ़ा है, देखा है। मुझे डॉक्टर हसन रूहानी की तकरीर में, उनकी तकरीर के कुछ आर्टिकल्स जो इंसानियत के मसाइल पे थे, जहाँ पे अमन की बात थी, दहशतगर्दी से निमटने की बात थी, बराबरी के ताल्लुकात की बात थी, मुसावात की, ब्रदरहुड की बात थी, ये सारी वो चीज़ें हैं जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने 1400 साल पहले खुतबा हुज्जतुल विदा में दी थी। तो जो वो ह्यूमन डॉक्ट्राइन था, मुझे लगता है अगर मैं गलत नहीं हूँ कि डॉक्टर हसन रूहानी पैगंबर इस्लाम अलैहिस्सलाम के उस खुतबे को स्टडी करके गए थे न्यूयॉर्क, और उन्होंने दाई आजम के उस खुतबे की रोशनी में इंसानियत को यह पैगाम दिया है कि ईरान चूंकि पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम के नक्शे कदम पर चलने वाला मुल्क है, लिहाजा उनके खुतबा हुज्जतुल विदा की रोशनी में हम इंसानियत को अमन, फला, भाईचारा और वेलफेयर की सूरत में एक पूरा एक सिस्टम देना चाहते हैं। यह था वो नक्शा जिसे मैं मुनफरिद स्पीच कहूंगा, जिसे आलम इंसानियत की तर्जुमानी कहूंगा, जिसे आलम इस्लाम की तर्जुमानी कहूंगा, और जिसे अमेरिका की सुपर पावर के ताबूत में आखिरी कील कहूंगा। और मैं खिराज तहसीन पेश करता हूं उस सदर को कि उसने जाके वहां पे एग्रेशन नहीं दिखाया, इमोशनल नहीं हुए, लॉजिकल बातें की हैं,
प्रेसिडेंट सेट किए, मिसालें दी हैं और दलील से बात की है और दुनिया को बताया है कि आज की दुनिया 2013 के अंदर बारूद और असलहे की ताकत पर फतह नहीं की जा सकती, आज की दुनिया तरक्की, साइंस और टेक्नोलॉजी, दलील, कलम और जुबान के जोर पर फतह की जा सकती है, अमन और मुदाखरात के तौर पर फतह की जा सकती है। यह आज का नौजवान चाहता था जो आज के नौजवानों की तर्जुमानी डॉक्टर हसन रूहानी ने की। आज का हर मसलक का, हर मजहब का शख्स यही चाहता था कि यहां पर अमन कायम हो, डायलॉग हो, इस बारूद के ढेर को जिसे अमरीका ने, इसराइल ने और सऊदी अरेबिया ने मिलकर दुनिया को बारूद का ढेर बनाने का अज्म बना रखा है, उस अज्म को दरूद और सलाम की रोशनी में डॉक्टर हसन रूहानी ने पेश किया है, जिस पर वो सदा बार मुबारकबाद के मुस्तहिक हैं।
बहुत शुक्रिया कन्नत बाशी साहब। अब डॉक्टर हसन रूहानी की जो एक अहम तजवीज़ है इत्तेहाद बराए अम, इसके बारे में हम बाद में गुफ्तगू करेंगे। ईरान अमेरिका रिलेशंस के हवाले से जो गुफ्तगू हुई है, दोनों सुदूर की तकरीर में जो बात थी, उसके बारे में हम इस वक्त गुफ्तगू करना चाहते हैं। ओबामा की तकरीर में अगर देखा जाए तो इस बार जो है वो कुछ तमाम तर तुंदी और आमिराना लहजे के साथ ही साथ, एक जैसा कि आपने भी इशारा किया था कि एक दिफाई रंग भी नज़र आया। ईरान के साथ ताल्लुकात के हवाले से अलबत्ता उनकी तकरीर में तजाद है, एक तरफ तो उन्होंने कायदे इनकलाब इस्लामी आयतुल्लाह अल-उज़्मा सैयद अली खामनेई के इस फतवे का हवाला दिया जिसमें उन्होंने एटमी हथियार बनाने और रखने को हराम करार दिया है, और इसी के साथ एटमी प्रोग्राम के हवाले से सदर रूहानी के बयानात का हवाला दिया, और उन्होंने ये कहा कि ईरान के जो रहबर आला हैं उनके इस फतवे की असास पर इस मसले को हल करने के लिए आगे बढ़ा जा सकता है और ईरान के साथ मुज़ाकरात किए जा सकते हैं। ईरान के साथ बराह रास्त मुज़ाकरात की ख्वाहिश का भी उन्होंने इजहार किया, और इसी के साथ एक जो नई बात हुई वो ये कि इससे पहले ईरान के सुदूर जो तकारीर करते थे तो अमेरिका और यूरोप के वफूद वॉकआउट कर जाते थे, इस बार सिर्फ इसराइल का वफ था जो वॉकआउट करके गया और इनके वफूद बैठे रहे। मेरे सामने आज वाइट हाउस के तर्जुमान का बयान है, वैदक साहब ने यह इशारा किया कि ओबामा को ख़ुद आगे बढ़ के इनसे मिलना चाहिए था, लेकिन बहरहाल ये तो एक अखलाकी मसला हुआ। कहा यह जा रहा था आलमी ख़बरों में कि बान की मून ने जो जोहराना दिया है मुल्कों के सुदूर को, उसमें दोनों मुल्कों के सुदूर की मुलाकात हो सकती है, लेकिन डॉक्टर हसन रूहानी उसमें नहीं गए। तो आज जो वाइट हाउस के तर्जुमान का बयान है उसमें उन्होंने ये कहा है कि हसन रूहानी ने उन बाराक ओबामा से जो मुलाकात नहीं की है तो इससे ओबामा पर कोई मनफी असर नहीं पड़ा है और वो मायूस नहीं हुए हैं, और उन्हें अब भी ये उम्मीद है कि रूहानी से उनकी बराह रास्त मुलाकात हो सकती है, मुज़ाकरात हो सकते हैं। ये जो सूरत हाल है, ये जो बयानात हैं, इनके बारे में आपका तज़िया क्या है?
ببینید در مجموع آمریکایی ها ضعیف شدند।
देखिए, मेरा ख्याल ये कि अमेरिका का मौकिफ हमेशा दिफाई है और अमेरिका कमज़ोरी का एहसास कर रहा है और उसके पास अब कोई तुरप का पत्ता बाकी नहीं रहा है। वो सिर्फ एक ही तुरप का पत्ता है कि वो ईरान के साथ मुज़ाकरात करें, लिहाजा वो चीज़ जो जिसको वो दुश्मनी के ज़रिए हासिल नहीं कर सके हैं वो शायद अब कोशिश कर रहे हैं कि दोस्ती के ज़रिए उसे हासिल किया जाए। अलबत्ता उनको ज़रूरत भी है कि ईरान से दोस्ती की जाए क्योंकि उन्होंने बरसों तक ईरान के साथ दुश्मनी की है, उन्होंने 1953 से ईरान के साथ मुसलसल दुश्मनी करते चले आ रहे हैं, 60 बरसों से शाह के ज़माने में ईरान के उस वक्त की हुकूमत के ख़िलाफ़ उन्होंने कुदेता किया और उसके बाद इनकलाब इस्लामी के बाद हमने देखा कि मुसलसल उन्होंने दुश्मनी का रास्ता अपनाया, ईरान के ख़िलाफ़ इराक़ की जंग मुसलत करवाई, जहाँ जहाँ वो कर सकते थे उन्होंने ईरान के इस्लामी जमहूरी निज़ाम को कोशिश कर सकते थे उन्होंने की, लेकिन वाकई उनको इस वक्त कमज़ोर हो चुके हैं। چاہے اوباما کے تقریر ہو اقوام متحدہ کی جنرل اسمبلی میں ہو یا وہ زہرانے کی بات ہو جس میں انہوں نے کہا جہاں زہرانے کی بات ہو اس میں ہر جگہ ان کا موقف ہمیں کمزور دکھائی دیتا ہے. وہ ایران سے کئی لحاظ سے ڈرتے ہیں. ایک صہیونی لابی کے دباؤ کی وجہ سے وہ ایران سے ڈرتے ہیں کیونکہ ان کا دباؤ ہے کہ ایران سے لڑتے رہیں امریکہ والے. لہذا دوسرے یہ کہ وہ اس بات سے بھی ڈرتے ہیں کہ ان کے وہ اپنی کمزوری کا احساس کرتے ہیں, لہذا وہ ڈرتے ہیں کہ کہیں ان کی کمزوری ظاہر نہ ہو جائے اور جو ایران کو طاقتور بنائے, لہذا وہ اس سے بھی ڈرتے ہیں. لہذا وہ یہ بھی نہیں چاہتے کہ ایران ایک طاقتور ہو گیا ہے, لہذا وہ اس کا بھی اعتراف نہیں کرنا چاہتے. لہذا وہ بے زبانی کی زبان میں اس بات کا اعتراف کرنا چاہتے ہیں کہ انہوں نے ایران کے خلاف جو کچھ بھی کیا ہے اس کے باوجود آج ایران ایک طاقتور ملک ہے. اس کے مقابلے میں غیر روحانی نے اس بات کی کوشش کی تھی کہ ایران ان حالات سے مجبور ہو کر امریکہ کی طرف جا رہا ہے. انہوں نے یہ پروپیگنڈا کوشش کی ہے اور ایران کمزور ہوا ہے اور اس کی اسٹریٹجی میں تبدیل آئی اور اب امریکہ کے جانب قدم بڑھا رہے ہیں. لیکن آغائے روحانی کی تقریر میں ایسی کوئی چیز نہیں تھی اور ان کے کردار میں بھی ایسی کوئی چیز نظر نہیں آئی. لہذا ایک بار پھر انہوں نے اس بات کو ہائی لائٹ کرنا شروع کر دیا. لہذا ہم یہ دیکھتے ہیں کہ ہمارا ان کے کمزور موقف کے مقابلے میں ایران کا موقف طاقتور اور قدرت مند رہا ہے. وزیر خارجہ روسیہ ہم یہ دیکھ رہے ہیں کہ جب شام کے مسئلے میں جنگ سے ان کو دستبردار ہونا پڑا تو روس کے صدر کو یہ روس کے وزیر خارجہ نے یہ بیان دیا کہ دنیا اب چند قطبی یا کثیر القطبی دنیا کی طرف بڑھ رہی ہے اور یونی پولرزم کی اب کوئی گنجائش نہیں ہے. ہم یہ دیکھتے ہیں کہ ہم نے دیکھا کہ انہوں نے بشار اسد کو ہٹانے کی بات کی تھی کہ اور کھل کر کہا تھا کہ بشار اسد کو جانا ہوگا, لیکن آج وہ اس بات پر مجبور ہیں کہ بشار اسد اپنی جگہ پر موجود ہیں اور اس کو ہٹا نہیں سکے. انہوں نے مصر میں انہوں نے جو کچھ کرنے کی کوشش کی وہ سمجھ رہے تھے کہ وہ پارٹیوں کی جگہ سے سیاسی پارٹیوں کی جگہ طرح کے ذریعے سے صورتحال کو ایسے کوشش کریں گے کہ صورتحال کو اپنے کنٹرول میں کر لیں گے, لیکن وہ ایسا نہیں کر سکے اور مجبور ہوئے کہ فوجی بغاوت کے ذریعے انہوں نے کام کرنے کی کوشش کی. یہ بھی ان کی کمزوری کے ثبوت ہے. لہذا یہ امریکہ کی ڈپلومیسی کی کمزوری ہے کہ وہ سیاسی طور پر مصر میں تبدیلی لانے میں ناکام رہے. لہذا انہوں نے آخری
بہت بہت شکریہ قنات باشی صاحب. اور میں اپنے ساتھیوں سے پوچھنا چاہوں گا کہ وقت میں اضافہ ہو سکتا ہے یا نہیں, مجھے بتایا جائے. جی ویدک صاحب, جناب وقت ہمارے پاس کم ہے, دو منٹ کا میں ہم آپ سے جواب چاہیں گے. اوباما نے جہاں یہ کہا ہے کہ قائد انقلاب اسلامی کے فتوے کی طرف جس میں انہوں نے ایٹمی ہتھیار بنانے اور رکھنے کو حرام قرار دیا ہے اور یہ کہا ہے کہ ان کا جو رہبر اعلیٰ کا جو یہ فتوہ ہے اس کی اساس پر ایران کے ساتھ وہ آگے بڑھ سکتے ہیں, وہیں اسی کے ساتھ انہوں نے یہ بھی کہا ہے کہ ایران کو ایٹمی ہتھیار بنانے سے روکنا بھی ضروری ہے, ربط کیا ہے دونوں میں؟ اگر وہ اس فتوے کو مان رہے ہیں اور سمجھ رہے ہیں کہ ایران کے رہبر اعلیٰ نے یہ فتویٰ دیا ہے اور یہ فتویٰ بنیاد بن سکتا ہے مذاکرات کی, تو پھر اس کی ضرورت کیا تھی کہ وہ ایران کو ایٹمی ہتھیار بنانے سے روکنے پر زور دیتے؟ دو منٹ کا وقت ہے ہمارے پاس.
یہ ان کی بات میں یہ کانٹرڈکشن ہے, ایک اندرونی جی. اس کے اندر مشکلات ہے جو اوباما کہہ رہے ہیں, اور میں سمجھتا ہوں کہ یہ جو بات ہے کہ ایٹمی ہتھیار ایک طرح سے کفر ہے, یہ اوباما صاحب کو اپنے پہ لاگو کیوں نہیں کرتے ہیں, وہ امریکہ پہ لاگو کیوں نہیں کرتے ہیں یہ بات کہ یہ ایٹمی ہتھیار رکھنا ایک غلط کام ہے, یہ امریکہ پہ بات پہلے لاگو کرے ایران پہ لاگو کرنے کے پہلے. तब तो कुछ मजा आए, तब तो दुनिया कहे कि हाँ अमेरिका ने एक एग्जाम्पल सेट किया। लेकिन अभी अमेरिका जो कर रहा है कि दूसरे तो हथियार न रखें, लेकिन वो अपने हथियार रखता ही नहीं, उनको बढ़ाते चले जा रहा है। ये कितने शर्म की बात है कि वो मोनोपोली करना चाहते हैं। इसका मतलब ये नहीं कि मैं एटमी हथियार को मानने वाला हूँ, समर्थक हूँ उसका, ये मैं नहीं चाहता हूँ। न मैं ये चाहता हूँ कि ईरान एटमी हथियार बनाए, लेकिन ईरान को या इंडिया को या पाकिस्तान को रोकने के पहले अमेरिका को खुद को रोकना चाहिए, एग्जाम्पल पेश करना चाहिए। और सबसे बड़ी बात यह है कि ओबामा से हमको सबसे ज़्यादा उम्मीद थी। हिलेरी क्लिंटन के मुकाबले ओबामा को ज़्यादा सपोर्ट एशिया के मुल्कों ने दिया है, तो ओबामा को चाहिए कि ईरान से रिश्ते सुधारने के लिए वो खास कोशिश करें। अगर ईरान से रिश्ते सुधार लेंगे अमेरिका के, तो अफ़गानिस्तान से वापसी के बाद वो तालिबान को भी कंट्रोल कर सकते हैं, अफ़गानिस्तान में स्टेबिलिटी ला सकते हैं। भारत ने जो जरंज दिलाराम सड़क बनाई है उसका इस्तेमाल बड़े पैमाने पर हो सकता है, और ईरान, भारत और पाकिस्तान ये तीनों मुल्क मिलकर एक ऐसा ताउन का माहौल बना सकते हैं कि पूरे जनूबी एशिया में एक प्रॉस्पेरिटी की, एक शांति की, अमन की एक नई लहर पैदा हो जाए। ओबामा को ये मौका नहीं चूकना चाहिए। मुझे खुशी है कि अमरीकी सरकार चाहे खुल के नहीं आ रही है, लेकिन वो इस बात के संकेत दे रही है, इशारे कर रही है कि वो ईरान से बात करना चाहती है, और ये ईरान के तारीख में लिखी जाएगी बात।
बहुत बहुत शुक्रिया
डॉक्टर हसन रूहानी, एक ऐसे
बहुत बहुत शुक्रिया अब्बासी साहब। मैं, हमारे पास वक्त कम रह गया है, दो मिनट में हम आपसे जवाब चाहेंगे। डॉक्टर हसन रूहानी ने ओबामा की तकरीर के जवाब में, जिसमें उन्होंने ईरान के साथ बराह रास्त मुज़ाकरात की ख्वाहिश जाहिर की है, उन्होंने ये कहा है कि अगर हुकूमत अमरीका जंग पसंद प्रेशर ग्रुप से अपने आप को आज़ाद करा सके तो बात बन सकती है, उस मुज़ाकरात के लिए एक फ्रेमवर्क तैयार हो सकता है। ये बताइए कि प्रेशर ग्रुप से अमरीकी हुकूमत के निकलने का कितना इम्कान है, डेढ़ मिनट में अगर जवाब दें तो शुक्रगुजार होंगे।
बहुत सारे इस्लामी ममालिक में फैलाया है और उसे खमियाजा भुगतना पड़ेगा आले सऊद के डिक्लाइन की सूरत में। दूसरा इसराइल है, इसराइल के अभी हाथ पांव कटे हुए हैं, वो दुआ कर रहा था कि सीरिया पे अटैक ना हो वरना तोपों का रुख उसकी तरफ आएगा। तो इन प्रेशर ग्रुप से अमेरिका मेरे ख्याल में अभी नहीं निकल पाएगा, और उसके पास कहने को कुछ नहीं था, पीछे उसकी पूरी हिस्ट्री डार्कनेस है। लेकिन ईरान फ्रंट फुट पे है डिप्लोमेटिक वे के अंदर। बराक ओबामा इस जनरल असम्बली का अपनी स्पीच में अपनी डिफीट मान चुके हैं और उनकी तकरीर में मुनाफकत है। एक तरफ तो आप कहते हैं जी कि एटमी हथियार बनाना ईरान के हाकिम आला के नज़दीक कुफर है, तो ईरानी जो है वो अपने हाकिम आला की बात कुरान हदीस और हुज्जत मानते हैं। हम मुसलमान हैं, हम एक जुबान हमारी होती है, दो जुबानें नहीं होती कि सऊदी अरब की तरह सऊदी अरब के अंदर कानून कुछ और हो, पाकिस्तान के लिए कुछ और हो, इसराइल के लिए कुछ और हो। तो ये एक जुबान है उनकी, ईरानियों की। वो नहीं बनाते एटमी हथियार, उन्हें मेडिसिन के लिए यूरेनियम की ज़रूरत है, वो उनका हक तस्लीम किया जाए। आप कहें कि ज़रूरी एटमी जो मवाद है वो ईरान का हक है, लेकिन आप ये कह दें कि ईरान जो है वो बिल्कुल बिलीव करता है इस बात पे। तो अगर इस बात पे क्लियर कर दे बराक हुसैन ओबामा तो स्टेप फॉरवर्ड, तो ईरान और अमेरिका के डायलॉग हो सकता है। अगर हो जाए, अमेरिका जो अपनी गलतियां माने, तो पूरी दुनिया के खित्ते और इस्तेकाम के लिए, अमन के लिए बहुत ज़बरदस्त बात होगी, और क्रेडिट फिर डॉक्टर हसन रूहानी की लीडरशिप को जाएगा।
डेढ़ मिनट का वक्त आपके पास भी है, यही सवाल मेरा आपसे है कि प्रेशर ग्रुप, जंग पसंद प्रेशर ग्रुप, सहूनी लॉबी से हुकूमत अमेरिका के रिहाई का कितना इम्कान है?
बिस्यार बाईद है, अलबत्ते उन्हों नियाज दाखिल,
लेकिन बहुत मुश्किल है कि वो प्रेशर ग्रुप से ख़ुद को निकाल सकें, क्योंकि एक तरफ सहयूनी लॉबी है, दूसरी तरफ असलाह कंपनियां दूसरी तरफ हैं, दूसरी और एक जानब जो सनती और तजारती जो लॉबी है अमेरिका में वो इतनी मजबूत है कि वो इस बात की हरगिज़ इजाज़त नहीं देंगे कि जो अमरीकी कौमी मफादात के दायरे में पॉलिसियाँ बनाई जाएँ और वो सामने आए। رہبر معظم کا جو فتویٰ ہے، 12 سال پہلے رہبر نے یہ فتویٰ دیا تھا ایٹمی ہتھیاروں کے حرام ہونے کا، آج 12 سال کے بعد امریکہ اس بات کا اعتراف کر رہا ہے، اور اس نے اوباما نے اپنی تقریر میں اس کا حوالہ دیا ہے، تو یہ اس کی کمزوری ہے امریکہ کی۔
ایران مذاکرات پر یقین رکھتا ہے، آشتی پر یقین رکھتا ہے۔ ڈاکٹر حسن روحانی نے اتحاد برائے امن کی تجویز جنرل اسمبلی میں پیش کی ہے، اور امریکہ کے ساتھ بھی مذاکرات بھی ہو سکتے ہیں، آشتی بھی ہو سکتی ہے، لیکن جیسا کہ ڈاکٹر حسن روحانی نے کہا ہے، اس شرط پر کہ حکومت امریکہ اپنے آپ کو جنگ پسند سہونی لابی کے پریشر گروپ سے اگر آزاد کرا سکے۔ پروگرام کے بارے میں ہمیں آپ کی رائے کا بھی انتظار رہے گا۔ ہمارا ای میل ایڈریس ہے andaz_jahan@sahar.tv.ir۔ اگلے پروگرام تک کے لیے ہم آپ سے اجازت چاہتے ہیں، خدا حافظ، شکریہ۔